أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الصلاة أجمعين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، حبيبنا وحبيب الله العالمين أبي القاسم المصطفى محمد. والصلاة والسلام على أهل بيته الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وعلى أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في قرآنه المجيد وفرقانه الحميد وقوله الحق وهو أصدق الصادقين: أعوذ بالله من الشيطان الرجيم. يا أيها الناس قد جاءتكم من ربكم موعظة وشفاء لما في الصدور وهدى ورحمة للمؤمنين. صدق الله العلي العظيم. صلى الله عليه وسلم محمد وعلى آله. قرآن کے حوالے سے گفتگو چل رہی تھی، مختلف حوالوں سے مختلف زاویوں سے گفتگو ہوئی، اور آج ابتدا میں اجازت دیجیے، کل بھی آپ حضرات کی اجازت سے میں نے ایک مسئلہ بتایا تھا. یقیناً مسائل بہت سے لوگوں کو پتہ ہوں گے، اور جو بزرگ حضرات ہیں یہاں پر جو عمر کی پختہ حضور میں داخل ہو چکے ہیں، ان کو جانتے ہوں گے. لیکن یہاں پر جیسا کہ آپ جانتے ہیں، خواتین بھی بیٹھی ہیں، بچیاں بھی بیٹھی ہیں، اور آپ حضرات نے نوجوان طبقے سے بھی تعلق رکھنے والے بیٹھے. میں دو چار منٹ ایک مسئلہ سمجھاؤں گا، پھر گفتگو کو آگے بڑھاؤں گا. جو بچہ 15 سال کا ہو جائے گا، وضو کی 3 علامت ہیں، وہ توضیع مسائل میں درج ہے. ہم صرف اس علامت پر بات کر رہے ہیں جس کے پاس کوئی اور علامت نہ آئی وضو کی، اور وہ بچہ جو 15 سال کا ہونے کا انتظار کر رہا ہے تاکہ اس پر روزہ واجب ہو جائے، نماز واجب ہو جائے. فرض کیجیے کوئی بچہ 15 رمضان کو پیدا ہوا، تو وہ 15ویں رمضان کو ہی 15 رمضان کو بالغ ہوگا. یعنی عمر کی جب اس کے 15 رمضان گزر جائیں گے، تو جب 1 سال کا ہوا بچہ 15 رمضان کو پیدا ہوا، 2012 کے، تو 2013 کا رمضان، پھر 2014 کا رمضان، 2015 کا رمضان، اسی طرح سے چلتے رہیے. جو 15واں رمضان آئے گا اس کی زندگی کا، اس 15ویں رمضان کی 15 تاریخ کو وہ بالغ ہوگا. اسی طرح سے فرض کیجیے کہ کوئی 20 رمضان کو پیدا ہوا، تو 2012 کا 20 رمضان سے لگائیے 2013 کا 20 رمضان، 2013 کا 20واں رمضان، 2014 کا 20 رمضان، اسی طرح سے چلتے رہیے. جو 15واں رمضان آئے گا، اس 15ویں رمضان کی 15 رمضان کی 20 تاریخ کو وہ بالغ ہوگا، تو اس کے اوپر 21 رمضان کا روزہ واجب ہوگا. اور اگر فرض کیجیے کوئی 20 رمضان کی صبح فجر کے وقت پیدا ہوا، تو وہ صبح فجر کے وقت واجب ہوگا، تو اس پر اس دن کا روزہ رکھنا واجب ہو جائے گا. یہ بات بھی واضح ہو گئی. اب فرض کیجیے کوئی 1 شوال کو پیدا ہوا، 1 شوال کی صبح پیدا ہوا، تو یہ 15 رمضان جس کے گزریں گے، تو یہ کب بالغ ہوگا؟ 1 شوال کی صبح کو فجر کے وقت بالغ ہوگا، یا رات کو 3 بجے جب یہ پیدا ہوا بالغ ہوگا، تو اس کے اوپر اس رمضان کا روزہ رکھنے واجب نہیں ہوگے. میری بات سمجھ میں آ رہی ہے؟ یعنی آپ کو 15 سال گزارنے ہیں قمری، انسان کو 15 سال قمری چاند کے گزارنے ہیں، پھر اس تاریخ کو دیکھیں جس تاریخ کو 15 سال پورے ہو رہے ہیں، کیا اس وقت کوئی روزہ رکھنا واجب ہو رہا ہے یا اس پر نہیں ہو رہا؟ 1 شوال کو ایک بچہ پیدا ہوا، 1 شوال کو فجر کے وقت، 1 شوال کو رات کے 10 بجے، تو رات کے 10 بجے دیکھا جائے گا کہ یہ اس وقت واجب ہو رہا ہے، تو اس کے اوپر اس سال کے روزے، فرض کیجیے 2012 کو واجب ہو رہا ہے 1 شوال کو، تو اس کے اوپر اس سال کے روزے رکھنے جو ہم اور آپ رکھ رہے ہیں، یہ روزے اسی رمضان کے واجب نہیں ہوں گے. یہ بات سمجھ میں آ گئی؟ درود بھیجے محمد عالم پر.
اللہ محمد محمد
एक और मसला ये भी मुख्तसर है, बच्चियां हमारी 9 साल से उन पर वाजिब हो जाते हैं जो महाराजे का फतवा है। हम लोग कहते हैं 9 साल की बच्ची बहुत कमजोर होती है और समझ नहीं होती उसे, भाई चीजें होती बाप अल्लाह बात सही कह रहे हैं। मैं नहीं कह रहा कि 9 साल की बच्ची को समझ होती है, और मैं ये भी नहीं कह रहा कि 9 साल की बच्ची इतनी तंदुरुस्त और कवी और मजबूत होती है जिस्मानी लिहाज से वो रोजा रख सके। मैं यहाँ पर यह साबित करने नहीं बैठा, मैं तो मसला शरी बता रहा हूँ, उस मसले की तरफ भी आऊंगा, 2 मिनट में गुफ्तगू करेंगे उस पर, ताकि ये झगड़ा जो बहुत से घरों में है ये हल हो जाए। कभी बाप कहता है बच्ची से रोजा रखो, माँ कहती है बच्चा रोजा रोजा रखने की कमजोर है बच्ची, कभी माँ बाप मिलकर कहते हैं रखो, बच्ची नहीं रखना चाहती। महाराज बच्ची उसकी माँ और उसके बाप के ट्राइंगल मुसलत के दरमियान एक खिंचातानी रहती है, और कभी तीनों मुस्तक होते तो कोई मसला नहीं होता। देखिए एक है मसला शरी और एक है जिस्मानी और तिब्बी और समाजी मसला, इन दोनों को अलग अलग लेकर चलिए समझ लीजिए, फिर देखिए आया ये दोनों मिल सकते हैं किसी मकाम पर या नहीं मिल सकते। हो सकता है दीन और समाज में कोई झगड़ा ना हो, हम और आपने पैदा किया हो। बहुत आसान तरीका है आजकल, देखिए वाजिब तो हो चुका है, इस्लाम ये नहीं कहता कि बच्ची अगर खुदा ना खास्ता उसको जिस्मानी नुकसान पहुंच जाए, जहां मतलब हो जाए, कभी कोई मर्ज हो जाए, तब भी रोजा रखवाओ। इस्लाम कहता 9 साल की बच्ची पर रोजा वाजिब है। अब देखो अगर उज्र है तो इससे रोजा रखवाओ, सर्दियों में कदा करवाओ, सीधी सी बात है। अगर किसी के घर में बच्ची 9 साल की हो रही है और डॉक्टर कहता है या माँ बाप नोट कर चुके हैं, बहुत सी दफा डॉक्टर कहता है कोई मसला नहीं, लेकिन माँ बाप नोट कर चुके हैं, डॉक्टर आपसे कहता है हुजूर मौसम भी खाइए सर्दियों में अच्छी है, आप तजुर्बा कर चुके हैं कि जैसी मौसम भी खाते हैं आपके देने में खराश पड़ जाती है। अब डॉक्टर लाज कहता है आप परहेज करेंगे क्योंकि आप अपनी जान के बारे में ज्यादा जानते हैं, बेहतर होता है ऐसा, इस बात को आप सब मानेंगे। तो देखिए इस्लाम कहता है किसी मसला है कि 9 साल की उम्र बच्ची पर नमाज रोजा वाजिब है, तो वो कहता है वाजिब है, इस्लाम कह रहा है वाजिब है रोजा। अब अगर कोई रुकावट आ जाए तो यही इस्लाम कहता है कि मत रखवाइए फिर रोजा, तलवार लेकर नहीं खड़ा हुआ पूछता है आपके सर पे क्या आपको रोजा रखवाना है, बच्ची खुदा ना खास्ता अगर मर भी जाए, जब बदम हो जाए, करीब मर हो जाए, उसका ब्लड प्रेशर लो हो जाए, तो तब भी रोजा रखवाइए। नहीं, अगर आप देखते बच्ची नहीं रख सकती, वाकई बच्ची के जिस्म में इतनी ताकत नहीं, उसे गजाइत की जरूरत है, 75, 80, 90 साल के आदमी के बारे में सिर्फ क्या कहती है आप हुजूर रोजा मत रखिए, तो यहां पर शरीयत क्या कहती है तुम पर रोजा रखना वाजिब नहीं है। और उसके सोल्यूशन बताए तौजीह मसाइल में मौजूद है, जिस तरह से 90 साल के आदमी या मर्द या औरत पर इस्लाम कहता है कि तुम पर रोजा वाजिब नहीं है, उसी तरह से इस्लाम का फैसला 9 साल की बच्ची के बारे में भी है, 20 साल के जवान के बारे में भी है, 30 साल के जवान के बारे में भी है। मसला यह है कि आप देखिए कि आपके घर में कौन सा केस है इस बच्ची के साथ जो 9 साल की हो रही है, क्या इसके जिसमें ताकत है इतनी या नहीं है, डॉक्टर के पास ले जाकर आप पूछ सकते हैं या नहीं पूछ सकते। थोड़ी सी शरई जिम्मेदारियों को समझने के लिए जरा तकदौ भी करनी पड़ती है, डॉक्टर के पास ले जाइए, ऐसा डॉक्टर जो दीन को समझता हो। अब आप एक ऐसे डॉक्टर के पास ले जाएंगे जो दीन को नहीं समझता, कहकर क्या हो गया, रोजा ना रखे रमजान के बाद रख लेगी, और ना रखिए क्या जमीन आसमान पे आ जाएगा या आसमान जमीन पे चली जाएगी। एक ऐसा डॉक्टर जो मजहब को समझता हो कि हाँ वाजिब है ये, वो देखिए चेक करें बच्ची का वेट हाइट, क्या देखिए इसे आप, अब एक स्टैंडर्ड है 8 गिलास पानी पीना चाहिए इंसान को, बच्ची को भी पीना चाहिए, हो सकता है बच्ची को भी ज्यादा पीना हो। अगर आप बच्ची से रोजा रखवा रहे हैं तो फिर उससे ये मत कहिए वैक्यूम क्लीनर भी तुम चलाओ, झाड़ू भी तुम दो, बर्तन भी तुम धो, घर का काम भी करो, स्कूल का काम भी करो, इफ्तारी का दस्तरखान भी तुम लगवाओ। देखिए खुदा ने उस पर जिम्मेदारी डाली है तो आप थोड़ी सी जिम्मेदारी उस पर से हटा लीजिए। और रसूल खुदा का फरमान नहीं है रमजान के बारे में, सरवा सरवा दीजिए मोहम्मद आज मोहम्मद कि जो अपने देर दोस्तों पर वातहतों पर जो लोग उसके नीचे हाथ के हैं उन पर रहम फरमाएगा, उन पर रहम करेगा, उनसे सख्त काम नहीं देगा, उनको जरा सी धीर देगा रमजान में, उनके जरिए थोड़ी सी लीनियंसी शो करेगा, तो परवरदिगार कयामत के दिन उसके साथ नर्म रवैया अख्तियार करेगा। तो आप बच्ची को देख लीजिए क्या है 8 गिलास पानी है, तो आप इफ्तार से लेकर शाही तक गुजर रही है तो 8 गिलास पानी पी लो, डॉक्टर से पूछ लीजिए कहे इतना ज्यादा मौसमी का ऑरेंज जूस आप पिला दें, ये चीज इतनी खिलाए, ये चीज इतनी खिलाए, तो उसकी न्यूट्रिशन पूरी उसकी कंपनसेशन हो जाएगी, तो आप ये कर्म कीजिए। ये तो मौलाना आपने खा मसाई का खर्चा डाल दिया, तो हुजूर ये खर्चा बच्ची के रोजे के सिलसिले में कर रहे हैं, दीन के सिलसिले में कर रहे हैं, इंशाल्लाह खुदा आपकी नियत को देखेगा माँ तो तुम इस चीज पर हुआ ही देखो जो चीज तुम खुदा की राह में खर्च करते हो अगर अच्छे अपने बच्चों पर भी खर्च कर रहे हो खुदा ये नहीं कह रहा कि दूसरों को दो खुदा कह रहा है खुदा की राह में तुम जो खर्च कर रहे हो जो इंफाक कर रहे हो खुदा की राह में दे रहे हो हत्ता अपने बच्चों पर खुदा उसके बदले में तुम्हें कुछ चीजें देगा तो ये बच्ची के रोजे रखवाने में मददगार और मोमिन साबित हो रहे हैं खुदा कुछ ना कुछ देगा आपको तो ये मसला मेरे ख्याल से शरई मसला और जो घरों में मसला चल रहा है उसको मैंने हल करने की कोशिश की किसी हद तक कि वो हल हो जाए अब न जाने हल हुआ या नहीं हुआ या खुदा जानते हैं या खुदा जाने दूर भेजे मोहम्मद आल मोहम्मद ये दो मसले मैंने आपके सामने पेश कर दिए तो इसको देखें और जरा सा ये बच्ची वही बच्ची थी जिसे आपने जबरदस्ती धक्के लेकर भेजा था जबरदस्ती जब ये 3 साल की हुई थी मॉन्टेसरी और किंडर गार्डन में ये रोती भी थी जब भी आपने भेजा जाओ नहीं जाओ पढ़ना है तो उसी बच्ची उस वक्त भी रो रही थी उस वक्त भी ख्याल नहीं किया था हम अपने दाबियों को देखते क्योंकि बच्ची पढ़ेगी लिखेगी बहुत अच्छा किया आपने भेजा स्कूल तो जरा सा यहाँ पर बच्ची को जरा सा हार्ड टाइम पर दीजिए जूसेस पिलाइए पानी पिलाइए शरबत पिलाइए फल रखिए उसके न्यूट्रिशन का ख्याल रखिए बच्ची रोजा रख सकती है और काम बन दीजिए उससे अभी नोटी ये आयमा का वतीरा था कि जिस शख्स को भी जहर कमजोर देखा उसकी मदद करते थे मौलाना कायनात की जिंदगी में ऐसे फरामान वाकयात मिलते हैं कि जहां पर आपने कमजोरों की मदद की और यहां तक एक शदीद अंदाज से मदद की कि लोग हैरान रह गए देखकर बारह में मौलाना कायनात ने जहां तक जिसकी ताकत है मैं नहीं कह रहा कि आप मौलाना कायनात बनने की कोशिश कीजिए क्योंकि दुनिया में जिसने भी मौलाना कायनात बनने की कोशिश की खुदा ने तो मुंह के बल जमीन पर गिराया है तो खुदा हम सबको बचाए मुंह के बल जमीन पर गिरने से और गिराने से कल मैंने एक बात कही थी कल की गुफ्तगु से मुतसिल कर रहा हूं अपनी गुफ्तगु को कि जहां पर मैंने ये कहा था कि विलायत को समझने के लिए अपनी जात को तौसी देने की जरूरत है एक्सपेंड करने की जरूरत है कि विलायत है क्या और जब आप अपनी मार्फत को अपनी जात को अपने दिल को अपने कल्ब को अपनी रूह को फैलाएंगे तो हो सकता है कि आप उस सतह पर आकर कोई काम न कर सके जिस सतह पर आकर आप काम करने का सोच रहे थे वादे करो मिसाल को और आप चाहते थे कि मैं नमाज पढ़ाऊं ऐसी जगह अब ये बदियों वाली मिसाल दे रहा हूं अपने बारे में आप पर क्यों मिसाल दूं रखे अपने पर दूं कि ऐसी जगह नमाज पढ़ाऊं कि जहां 1.5 लाख का मजमा तो हो मेरी नमाज जमात का डंका पूरी दुनिया में बजे मस्जिद ऐसी जगह पढ़ू जब 50-60 हजार का मजमा हो और जब बाबा हो तो छत फट जाए तो साहब आपने बाबा के लिए मस्जिद पढ़ी बाबा हो गई अब क्यामत में अभी लोटी से क्या लेंगे आप 1.5 लाख का मजमा होना चाहिए 2 लाख का और सब जगह इंटरनेट पर मेरी मस्जिद से चल रही हो और मैं ही हूं और मेरे अलावा कोई ना हो तो ये रास्ता विलायत का नहीं है लेकिन अगर किसी आलिम की किसी इलाके की ये नीयत हो कि चाहे 5 आदमी हो चाहे 50 आदमी हो जिसका जिक्र हो रहा है वो तो देख ही रहा है तो अब ये विलायत के जरिए इंसान काम कर रहा है तो देखिए विलायत कहती है कि मुझे देखो दुनियावी पैमानों को मत देखो अगर तुमने मुझे देखा तो मुझे देखने के बाद जब तुम दुनियावी पैमानों को देखोगे तो दुनियावी पैमाने दुनियावी क्राइटेरिया कोई और बात करेंगे विलायत कुछ और गुफ्तगू करेगी लेकिन अगर तुमने विलायत को देखा तो विलायत की जबान समझी इमामत की जबान समझी तो तुम इमामत की जबान समझ के विलायत की जबान समझ कर फिर दुनिया जो कुछ भी करती है तो अपने रस्ते पर चलते रहोगे लेकिन देखो याद रखना तुम्हें विलायत की जबान समझनी है इमामत की जबान समझनी जरूरी है और कभी कभी दुनियावी पैमानों में और विलायत के पैमानों में टकराव होता है और बहुत ज्यादा होता है शायद 90% विलायत और इमामत दुनियावी पैमानों से टकराती है दुनियावी इंसान आपको दादा समझता है विलायत आपको वली खुदा समझती है फिर मिसाल दूं अब मैं क्या करूं मेरे पास इस धरती के अलावा किसी की मिसाल नहीं है देने के लिए हजरत अबुल फजल अब्बास अलैहिस्सलाम देखिए हमने अबुल फजल अब्बास की शख्सियत को ऐसा बना दिया है नाउज बिल्ला कि वो आदमी जिसके हाथ में तलवार है गैर औरत के आलम में घूम रहा है और जहां जहां जी किसी बात की उसकी गर्दन काट दी मौला बिल्कुल ऐसे है लेकिन लेकिन दुश्मनों के लिए आते हैं, दोस्तों के लिए थोड़ी है। इंशाल्लाह अबुल फजल अब्बास आपको अपने वालिद के साथ महसूस करवाए, आप उनके वालिद का नाम देते हैं और एक दूर भेजिए मौला अब्बास की शान दे। वाकई आप सुन चुके हैं, मैं अपनी जो मिसाल है इस वाक्य से लेकर आगे बढ़ जाऊंगा। क्या आप देख चुके हैं कि वहां पर गुफ्तगू हो रही है लश्कर यजीद में कि कौन है रीढ़ की हड्डी कौन है उसने से लश्कर की अबुल फजल अब्बास, इसको किसी से तोड़ दो हुसैन का लश्कर का दमखम निकल जाएगा। आज लेकर अहमदनामा अबुल फजल अब्बास ने अहमदनामा ठुकरा दिया और इस कदर घटिया समझा शिविर को कि जब शिविर ने खेमे के बाहर आकर आवाज दी तो हजरत अबुल फजल अब्बास ने जवाब नहीं दिया कोई, यह है विलायत में फना होना। वो पुकार रहा है जवाब नहीं दे रहे। सैयद शोहदा ने कहा अब्बास जवाब दो अगरचे के फारसे को फाजिर है। तब मौला ने कहा कि क्या बात है, कहा कि अहमदनामा लेकर आए तुम्हारे लिए, तुम इतने जबरदस्त बेहतरीन नौजवान खूबसूरत उबरू करियर, तुम वहां पे आओ लश्कर के सरदार बन जाओ, दुनिया भी है बेहतरीन रुपया पैसा शोहरत सब कुछ है, जिंदगी भी है, जो चीज चाहिए है। कहा कि लान अल्लाह अलैक व अला अमानिक, लाना तो तुझ पर तेरे अमान पर। अबुल फजल अब्बास की फजीलत कहकर यह वाकया बताया जाता है जबकि फजीलत बताने वाला गलत करता है, जो समझता है कि यह फजीलत है अब्बास की अमान नंबर ठुकरा देना, वो अबुल फजल अब्बास को नहीं समझ पाया। ये काम जो अबुल फजल अब्बास ने किया है अमानतनामे को ठुकराया है, ये जनाबे हुर कर चुके हैं, तो क्या अब्बास और हुर एक मंजिलत पर है? अब्बास को कलक है इस बात का, गम है इस बात का कि तूने समझा कैसे कि मैं तेरे अमानतनामे पर लंबे कहूंगा, मुझे अफसोस है इस बात का। बड़े ईमानदार अफसर को आप हिंदुस्तान पाकिस्तान में, जो बहुत ईमानदार अफसर हो जिसकी ईमानदारी का चर्चा हर तरफ हो, कभी रिश्वत की पेशकश करके देखिएगा। वाकया ऐसे हो चुके हैं, लोगों ने बताया मौलाना रिश्वत का मसला क्या है, उन्होंने बताया भाई रिश्वत का मसला ये है, कहा फलाना साहब रिश्वत लेके आए, तो इससे पहले क्यों ये सोचे कि मुझे लेना चाहिए या नहीं, कहा फौरन उठिए दफ्तर से बाहर निकल जाइए। मैंने आपने सोचा कैसे, ये आपका ये सोचना कि मैं रुपए पैसे की खातिर बिक जाऊंगा और एक हराम काम शरण या कानूनन करूंगा या वो काम करूंगा जो मेरी हुकूमत से मुतलाद है, मैं गुनाह का काम करूंगा, ये आपने सोचा कैसे, मुझे इस पर गुस्सा आ रहा है। तो देखिए ये एक आम आदमी हमारे माशरे का कर रहा है। अबुल फजल अब्बास की शख्सियत ये नहीं है कि वह अमानतनामे को ले ले। बहरहाल वहां पर बात की हो रही है कि अबुल फजल अब्बास को अपनी तरफ ले आओ, दौलत का लालच देकर, मकाम और मनसब का लालच देकर, लश्कर का लालच देकर, तुम्हारी शान ये है कि 30,000 के सिपा सालार बन जाओ। अबुल फजल अब्बास कह रहे हैं कि लाना तो तुझ पर अमान लाने वाले पर, तुझे सोचा कैसे कि मैं इस पर लंबा कह दूंगा। तो विलायत समझ चुके हैं, अब्बास समझ रहे कि हुसैन के साथ रहना ये मेरी कामयाबी है, चाहे प्यास के आलम में मरूं, बदन पे तीर पैवस्त हो जाए, बशकीला छिप जाए, इस अंदाज से मैं शहीद हो जाऊं कि कोई मुझे दफन करने वाला ना हो, 3 दिन तक लाश यही पड़ी रहे। लेकिन चूंकि मैं हुसैन के साथ मुत्तसिल हूं इसलिए मैं तेरे साथ नहीं आऊंगा। वहां दुनिया वाले ये देख रहे हैं कि देखो अबुल फजल अब्बास को इधर ले आओ, किसी तरह से मसला हल हो जाएगा। तो मैंने अर्ज किया ना आपके सामने जो बात की थी कि देखिए गुज़िश्ता रोज़ भी उससे पहले भी कि विलायत इमामत में फर्क यह कि विलायत के पैमानों के मुताबिक जब आप अपनी जिंदगी को गुजारेंगे तो दुनिया वालों के पैमाने आपके पैमानों से टकराएंगे। और मैंने कानून के खतरे में क्या बात पेश की थी आपके सामने, वकाल लदीना उतुल इल्म, वो लोग के जिन्हें अल्लाह ने इल्म अता किया था, क्या हो गया है, अल्लाह का सवाब बेहतर है उसके लिए जो ईमान लाए और हमारे सौले करे। तो ये आयत अबुल फजल अब्बास पर मुंतबिक होती है, इससे ये बात समझ में आती है कि परवरदिगार आलम ने अबुल फजल अब्बास को इल्म अता किया गया था परवरदिगार की जानिब से, तभी विलायत की मार्फत रखते थे। अबुल फजल अब्बास को आप तलवार चलाते हुए उनकी शख्सियत को मत देखिए, अबुल फजल अब्बास की एक और शख्सियत भी है। मैंने अच्छे दुश्मनों के लिए अबुल फजल अब्बास बहुत खतरनाक कहार भी है, जब्बार भी है, लेकिन मोमिन के लिए बाइस रहमत है। एक शख्स कहता है, अब ये वाकई अबुल फजल अब्बास की जरा कहारियत का जब्बारियत का सुन लीजिए, मैं मुदा कहार है और जब्बार है तो ये कैसे हो सकता है कि अबुल फजल अब्बास में कहर और जबर ना हो, उसी खुदा के तो नुमाइंदे हैं, उसी खुदा की जानिब से विलायत अता हुई है, उसी सैयद शुहदा के दरवाजे से विलायत दी है। एक शख्स कहता है कि मैं और मेरा दोस्त जा रहे थे तो देखा ये 70-80 साल पुराना वाक्य है, तो मैं बलविया में था कि जहां पर ईरान का वाक्य है, ये बल्दिया में था, एक औरत एक चौकी रखकर सीनी पर कुछ बेच रही थी, घर की चीजें जो पकाकर लाती है खवानी फुटपाथ पर रखकर बेच रही थी। मैंने उससे कहा कि हटाओ, फुटपाथ का रास्ता बंद हो रहा है। कहा कि भाई मैं बंद कहा, क्या दुकान नहीं है, गरीब औरत मेरे पास, मुझे अपना छाबड़ी रखकर बसात और पथारे पर बैठकर मुझे ये बेचने दो। कहा कि नहीं, ये हटाओ, रास्ता बंद हो रहा है। तो मैंने कहा अच्छा ठीक है। उसने कहा कि देखो, उस औरत ने कहा कि देखो मैं बेवा हूं, यतीम बच्चे, मेरे पास कोई सरमाया नहीं है सिवाय इस जगह, तो मुझे बेचने दो। जब मैंने ये सुना, वो सब कह रहा, तो मैं आगे बढ़ गया ये सुनकर। अब मैं क्या कहूं इस औरत से। लेकिन मेरे साथ जो दूसरा सिपाही था, जो इस काम पर तैनात था, उसने पैर की ठोकर से उस औरत का जो सामान था सारा वो गिरा दिया। उस औरत ने देखा एक दफा और कुछ नहीं कहा, सामान समेटा और सर झुकाकर चली गई। कुछ दिनों बाद इस सिपाही के पैर में शदीद दर्द उठा, जिससे इसने ठोकर मारी थी। दर्द का कोई इलाज नहीं, डॉक्टर वगैरह सब दिखा दिए। आखिर में उसकी समझ में यह आया कि करबला जाया जाए और सही शौहरत शफा तलब की जाए। सामान्य सफर बंदा, दोस्तों को साथ किया, करबला गए, रात को रुके और सुबह ये मनसूबा बनाया, इरादा किया कि सुबह थके हुए आए हैं भी इतना तभी सफर तय करके, तो सुबह को अजान से पहले जब हरम खुलेगा तो पहले मौला पाक के हरम में हाजिरी देंगे और फिर सैयद शौला के। दो हफ्ते कमरे में जाके सब सो गए, ये भी सो गया। रात को एकदम से चीख की आवाज मुझे हुई, ये सब गया और दरवाजा बड़बड़ाया, खटखटाया बड़े जोर से, धड़ 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 बाहर निकलो। दोस्त निकले बाहर, कहा क्या हो गया। कहा कि वापिस चलो, सामान जमा जमा करो तो वापिस ईरान चलो। कहा कि वापिस ईरान चलो, तुम्हारी तबियत तो ठीक है, दिमाग सही है, ईरान से आया उठकर कि हरम में सैयद शौला में जाएंगे, अपने फजलबाद के हरम में जाएंगे, तुम्हारे पाँव में दर्द है, तुम शफा तलब करना चाहते हो, ये क्या सिलसिला है। कहा कि नहीं। कहा कि अच्छा, कम अज कम मौला अब्बास के हरम में हाजिरी दे दो, जिनसे तुम शफा ले जाए थे। कहा मौला अब्बास के हरम में तो जाना ही नहीं है। कहा क्या कह रहे हो भाई, दरवाजे से चले जाओ। कहा सवाल ही पैदा नहीं होता, अभी इसी वक्त आप धीरज चलो। कहा सुबह होने दो इस रात। कहा भाई माजरा क्या है। कहा कि मैं भी सोया था तो इस वक्त, और मेरा इरादा ये था कि शहर से पहले मैं हरम में जाऊंगा, पहले अबुल फजल अब्बास के हरम में, फिर सैयद शौला के हरम में। तो मैंने ख्वाब में देखा कि अबुल फजल अब्बास तशरीफ लाए हैं और मुझसे कह रहे हैं कि हमारे चाहने वाली की साजो सामान को ठोकर से गिरा कर तू चाहता है कि हमसे शफा ले ले। औरत जो यतीम थी, बेवा, जो यतीमों के उनको पाल पोस रही थी, जो यतीमों की परवरिश कर रही थी बेवा औरत, वो हमारी चाहने वाली थी, उसकी रोजी पर लात मार के तू चाहता है कि मुझसे शफा हासिल कर ले। अगर तूने मेरे हरम में कदम भी रखा तो मैं तुझे बड़ी कड़ी और खतरनाक सजा दूंगा। वापिस जा और उस औरत से हलालियत तलब कर। यह है अबुल फजल अब्बास। तो देखिए, जबर भी है, कहर भी है, लेकिन जो शख्स अबुल फजल अब्बास के सामने आए, ये शख्स अबुल फजल अब्बास के सामने नहीं आया था, जो अबुल फजल अब्बास को मानता था तभी तो शिफा लेने आया था। तो इसका मतलब है ये समझ में आ गया कि जिनके दिलों में अबुल फजल अब्बास की मोहब्बत है उनके साथ भी जरा ठीक से रवैया रखिए। मन हारमनी वलियन, जो हमारे चाहने वालों के साथ, जो मेरे चाहने वालों के साथ मुहारबा करे, जंग करे, उनके सामने आए तो खबरदार याद रखना मैं उसकी घात में बैठा हूं। बहुत खतरनाक हदीस है ये, बहुत कड़ी हदीस है, बहुत अजीब हदीस है। और ये वाकया मैंने कई साल पहले सुनाया था। दूसरा वाकया ये भी सुन लीजिए, क्योंकि मौला का जिक्र आया है और उसके बाद मैं गुफ्तगू आगे बढ़ाऊंगा। कि आयतुल्लाह अब्दुल करीम कश्मीरी कहते हैं कि मैंने एक औरत को देखा कि जब अबुल फजल अब्बास के हरम में सहारा देख रही है और बता रही है, और एक रश और झमझटा लगा हुआ है उसके पास खवातीन का। मैंने खुद्दाम को बुलाया, कहा कि जब इस औरत का काम खत्म हो जाए तो उसे मेरे पास लाना। हरम में अबुल फजल अब्बास, वहां पर हजारों सैकड़ों उलमा मर्द, ये औरत कहां से सहारा देखने लगी, और औरत देख रही है तो इतना सहारा मशहूर है कि झमझटा लगा हुआ है औरतों का इसके पास, और लोग इस सहारा देख देख के बता रही है तस्वीर से धड़ाधड़ धड़ाधड़। सिलसिला क्या है। खैर, इस औरत को बुलाया गया, दफ्तर में मुलाकात की कि मोहतरमा जी, माजरा क्या, आप इस पखारा कैसे देख रही है, क्या दास्तान तबीर है, क्या बताओ मुझे। अब्दुल करीम कश्मीरी वो शख्स थे कि जो ख्वाब की तबीर भी जानते थे और इस पखारा तस्वीर से देखते थे और ये बताते थे कि इस पखारा किस कर्म के लिए अच्छा है या बुरा है और आपकी नीयत क्या है। ये खुद इस पखारे के सिलसिले में یہ بہت صاحب مرتبہ اور صاحب عظمت انسان تھے. جب انہوں نے دیکھا کہ ایک عورت سہارا دیکھ رہی ہے تو یہ کہتے باہر بلایا گیا. اس عورت نے دیکھو میں گھر بدو تھی, عراق کے دیہات میں رہتی تھی, خانہ بدوش تھی, میرے کئی بچے تھے, میرے شوہر کا انتقال ہو گیا تو میرے قبیلے والوں نے کہا کہ یہ مدوس عورت ہے اور اسے قبیلے سے نکال دیا جائے کیونکہ اس کے جوان شوہر کا انتقال ہو چکا ہے. بارہ روئی پیٹی انہوں نے کچھ نہیں کیا. میں کیا کرتی, سہرا سلٹیا کربلا میں آئی, ابو الفضل عباس کے حرم میں بھیک مانگی, گدا گری کی, بچہ بچہ کھانا اٹھا کے کھایا. لیکن آخر میں جب ہر طرف سے رستہ بند ہو گیا, بڑی توجہ سے سنیے گا, اب میں اس سے زیادہ کھل کے اس واقعے کو نہیں سنا سکتا, آپ کے ذہنوں پر بھروسہ کر کے میں اس واقعے کو سناؤں گا کسی شرمستہ انداز میں. دیکھیے بڑی توجہ کیجیے گا, بہت توجہ کیجیے گا کہ عورت کیا کہہ رہی ہے ابو الفضل عباس کے حرم میں آ کر مولا عباس سے. لیکن کیونکہ مولا عباس سے کہہ رہی ہے, وہ کام کہہ رہی ہے مولا عباس سے کہ جس پر مولا عباس غضبناک ہوتے ہیں, لیکن کہہ رہی ہے کیونکہ مولا عباس سے, شکایت کر رہی ہے مولا عباس سے, درخواست دے کر آ رہی ہے مولا عباس کے پاس, اس کام کو کرنے کی اجازت چاہ رہی ہے جس پر ابو الفضل عباس غضبناک ہے. لیکن کیونکہ مستقل ہے ابو الفضل عباس سے, تو دیکھیے مدد کیسے کی مولا نے. آ کر کہا میں نے مولا کی ذریعے کے سامنے, یہ عورت کہہ رہی ہے کہ کس کو سنا رہی ہے یہ عورت واقعہ, آیت اللہ عبد الکریم کشمیری کو اپنا واقعہ سنا رہی ہے. اب آخر میں جب تھک ہار کر میں خودکشی کرنے پر مجبور ہو گئی تو میں نے ابو الفضل عباس کی ذریعے کے سامنے آ کر کہا مولا آپ میری حالت جانتے ہیں, بھیک مانگ چکی ہوں, بھیک بھی نہیں مل رہی, ادھر کوئی نہیں ہے, زمین کوئی نہیں ہے, ہر طرف سے نکالا جا چکا ہے مجھے, خودکشی کر لیتی لیکن بچوں کا کیا ہوگا. مولا عباس اب میں وہ کرم کرنے جا رہی ہوں جو کسی عورت کے لیے بھی زیر نہیں دیتا, اسے شائستہ نہیں ہے. آپ اندازہ اگر اس بات کو سمجھ گئے تو میں آگے بڑھتا ہوں, جو کسی عورت کو بھی شائستہ نہیں ہے, زیر نہیں دیتا تاکہ میں اپنے بچوں کا پیٹ پال لوں. اب یہ ذمہ داری آپ کی, اب آپ جو کچھ کریں وہ کریے, آپ میری مدد کریے. کہا میں گئی گھر, مجھے آنکھ لگی تو میں نے دیکھا ابو الفضل عباس میرے خواب میں آئے. کہا کہ اے عورت یہ کام نہ کر, استخارہ دیکھ. کہا مولا میں اور کربلا میں استخارہ دیکھوں؟ کہا کہ دیکھو ہم تمہیں استخارہ تم دیکھنا, جواب ہم بتائیں گے. کہا مولا کیا, اور مولا نے ایک تصویر ہی مجھے یا اشارہ کیا. دیکھیے ابو الفضل عباس کی عظمت دیکھیے, ولایت دیکھیے, وسعت وجود دیکھیے, کہ جس عورت کو خواب میں آ کر کہہ رہے تم استخارہ دیکھو, اس کے لیے علم کے ایسے دروازے کھلتے ہیں کہ ایک آیت اللہ حیران ہو جاتا ہے. کہا کہ اب میں جب خواب سن کے حرم سے آئی, میں بیٹھ گئی, میں نے کہا کہ مجھ سے کون استخارہ دکھوائے گا, اب میں بورڈ لگاؤں اعلان کروں, عورت سے کون استخارہ دکھوائے گا یہاں پر اتنے سارے علماء کی موجودگی میں. اب میں خاموشی سے بیٹھی ہوئی تھی, گوشے میں ایک عورت آئی اور میرے پاس کہہ رہی ہے کہ بی بی استخارہ دیکھو گی. میں نے کہا یہ اتفاق سے آ چکی ہے, اس کو کسی طرح سے بھگاؤں اپنے سے. میں کہا استخارہ کرم کیسے بتاؤں گی؟ کہا کہ میرے پاس تصویر نہیں ہے, میں نے بہانا مانا ہے. اس نے کہا یہ تو تصویر انتظام وہاں سے ہو رہا تھا تو رب سے ہم باہر ہوتے جا رہے تھے. یہ دیکھیے شان ابو الفضل عباس کی, کہ اسے حکم دیا کہ تم استخارہ دیکھو اور وہاں سے اسے حکم دیا کہ استخارہ دکھوانے جاؤ. اور اگر یہ بہانہ بنائے تو بہانے کا بھی سدے باپ کر دیا, تصویر بھی ہے میرے پاس. اب میں کیا کرتی, تصویر لے کر سمجھ نہیں آ رہا کیا کیا, تصویر کے دانے سلوار پڑھ کے دھوائے. تو یہ جو میں جواب دیتی ہوں قبلہ, یہ میرے کان میں جواب بتایا جاتا ہے, مجھے تصویر پکڑنی بھی نہیں آتی. میں تصویر کے دانے گھما کر جب ختم کرتی ہوں تو پھر مجھے جواب بتایا جاتا ہے مولا عباس کی طرف سے, وہی جواب میں بتا دیتی ہوں اور اتنا بہترین استخارہ دیتی ہوں کہ آج ایک عورت نے دکھوایا, اس سے اور مشہور شہرت ہوئی, اور شہرت ہوئی, اب دسیوں عورتیں میرے پاس آتی ہیں استخارہ دکھوانے کے لیے. اور جب استخارہ دکھواتی ہے تو کوئی ایک منٹ, کوئی دو منٹ, کوئی دس منٹ, کوئی ایک گرم دیتے رہتے ہیں جس سے میں اپنی گزر بسر کرتی ہوں, اور اس پیسے میں اتنی برکت ہے کہ الحمدللہ مجھے کوئی تنگی. دیکھیے کس کرم کی اجازت مانگ میں آئی تھی ابو الفضل عباس سے. اس شخص نے اتنا برا کام نہیں کیا تھا, ٹھوکر مار کے کھانے کو گرایا تھا. یہ عورت جو کام کرنے جا رہی تھی شریعت کے حساب سے, یہ عورت جو کام کرنے جا رہی تھی اس ٹھوکر کے مقابلے میں بہت بڑا گناہ تھا, لیکن اس نے دشمنی کو سامنے رکھ کر کیا تھا, اسے سزا ملی. اس عورت نے ابو الفضل عباس کی دوستی اور محبت اور عشق کی بنا پر ابو الفضل عباس کی خدمت میں آ کر اپنے حالات کی شکایت کی اور اس گناہ کی اجازت مانگی. چونکہ ابو الفضل عباس کو نظر میں رکھ کر بات کی تھی اس لیے مدد ہوئی. تو مسئلہ یہ نہیں کہ انسان نے کیا گناہ کیا ہے کیا گناہ نہیں کیا, مسئلہ یہ ہے کہ ولایت کو کس انداز سے دیکھتا ہے، ولایت سے کس حد تک متوسل ہے، مستمسک ہے، متمسک ہے، اور کس حد تک دور ہے. یہ چیز ہے جو انسان کے وسعت وجود کو پھیلاتی ہے، بڑا کرتی ہے. تو میں نے کہا ایک اور بات کی تھی کہ پروردگار عالم نے ناک زمین پر رگڑی ہے، پرسوں کہا تھا سب کی کہ جو دعویٰ یہ کرے کہ ولایت ہمارے پاس ہے، ہم سمجھتے ہیں کیا ہے. پروردگار عالم نے کہا تھا کہ یا ایھا الناس انتم الفقراء الی اللہ واللہ هو الغنی الحمید، کہ تم سب کے سب خدا کی بارگاہ میں محتاج ہو. قرآن کی آیت میں نے دوسرا بھی پڑھی تھی، ایک اور دعوی نگاہ سے آج ذرا سے اس مزید پھیلاؤں گا اس کو ایک اور دستہ میں سے. تو دیکھیے ایھا الناس، اے لوگو تم فقیر ہو، محتاج ہو خدا کی بارگاہ میں. سوال ہے آپ سے، کس سلسلے میں محتاج ہو، کس حوالے سے محتاج ہو، کس آسپیکٹ میں، کس زاویے سے، کس اینگل سے محتاج ہو. انتم الفقراء الی اللہ، تم اللہ کی بارگاہ میں فقیر ہو، بھکاری ہو، بھیک منگے ہو، کس زاویے سے ہو. اس دن میں نے بتاؤں ہوا غنی الحمید کے بارے میں گفتگو کی تھی، آج میں یہ کہنا چاہتا ہوں کہ کس زاویے سے انسان فقیر ہے، محتاج ہے. خدا نے ذکر نہیں کیا، اور جب ذکر نہیں کیا تو انسان ہر حوالے سے خدا کا محتاج ہے. نوکری ملے، نوکری سے نکالا جائے، تجارت کرے، تجارت چمکے، تجارت میں گھاٹا ہو، اولاد ملے، اولاد نہ ملے، جس حوالے سے بھی ہو، انسان خدا کا محتاج ہے. انتم الفقراء الی اللہ، تم سب کے سب خدا کی بارگاہ میں محتاج ہو. تو دیکھو ہر سلسلے میں تم محتاج ہو، حتی ولایت کے سلسلے میں بھی تم خدا کے محتاج ہو. کبھی یہ نہ سمجھنا کہ ہم اپنے بلبوتے پر سمجھ سکتے ہیں. خدا نے جن حدود کو معین کیا ہے تم اس کے ذریعے ہی ولایت کو سمجھ سکتے ہو، تو ان حدود پر چلو. کیا فرمایا مولا کائنات نے، یا کمیل ان القلوب اویا خیر ہوا اوہا. اے کمیل، یہ دل برتن کی مانند ہے، بہترین برتن وہ ہے جس کی گنجائش سب سے زیادہ ہو. اے کمیل، یہ دل برتنوں کی مانند ہے، بہترین برتن وہ ہے جس کی گنجائش سب سے زیادہ ہو. تو مولا کہہ رہے دو باتیں بتا رہے، ایک تو تمہارا دل برتن ہے، برتنوں کی مانند ہے، اور اس کا دل سب سے بہترین دل ہے، اس کا قلب سب سے بہترین قلب ہے جس کی گنجائش سب سے زیادہ ہو. ایک سوال ہے آپ سے، دیکھیں اس پر میں پہلے سال یا دوسرے سال جب آیا تھا گفتگو کی تھی، لیکن یقیناً نئے نئے لوگ آ رہے ہیں، پرانے لوگ جا رہے ہیں، بچے ہمارے بڑے ہو رہے ہیں، تو احادیث کی تکرار کی ضرورت ہے، دہرانے کی ضرورت ہے. یہ وہ حدیث ہیں جن کی شان یہ ہے، جن کا تقاضا یہ ہے، جو اس بات کا مطالبہ کرتی ہے کہ مسلسل معاشرے میں ان کا تذکرہ ہوتا رہے، تذکرہ کبھی مدھم نہ پڑنے پائے، تذکرہ احادیث کا، نہج البلاغہ کا کبھی مردہ نہ ہو. آپ خیبر خندق سنتے آئے ہیں، کبھی کوئی یہ کہہ سکتا ہے کہ مولانا اب خیبر خندق مت پڑھیے، سب کو پتا ہے. حضور آپ کو پتا ہے، مجھے پتا ہے، جو بچہ آ رہا ہے اسے تو نہیں پتا. جہاں نماز کے مسائل سیکھنے کی ضرورت ہے، جہاں روزے کے مسائل سیکھنے کی ضرورت ہے، نجاست طہارت کی ضرورت ہے، اس سے زیادہ کہیں خیبر اور خندق کے واقعات کے تکرار کی ضرورت ہے. اگر یہ بچہ اسے وضو اور غسل آئے گا، لیکن مولا کائنات کی شجاعت اس کے دل میں اپنی جگہ نہ بنا پائے، مولا کائنات کی سخاوت اس کے دل میں جگہ نہ بنا پائے، مولا کائنات کی ہمت اور مروت اس کے دل میں جگہ نہ بنا پائے، یہ لاپتہ اللہ علی صاحب اللہ ذوالفقار کے معنی نہ سمجھ پائے، اور تو پھر دیکھیے اس کی نماز اور روزہ اب یہاں پر مسئلہ یہ ہے کہ فضائل کی بات کی جائے تو کچھ لوگ کہتے ہیں مولانا آپ نے نماز کی بات نہیں کی. میں یہاں کی بات نہیں کہہ رہا، میں کلی بات کر رہا ہوں. لیکن یہاں سے مجھے کوئی غلط نہیں ہے، میں مسافر ہوں، آتا ہوں اور چلا جاتا ہوں، میں کلی بات کروں. مولانا نماز کی بات دیکھیے، نماز اور فضائل ساتھ ساتھ ہیں. آپ فضائل کی بات کرتے ہیں تو فضیلت میں یہی فضیلت ہے کہ ہزار رکعت نماز کون پڑھتا تھا؟ شبر اور یزید نہیں پڑھتے تھے، مولا کائنات پڑھتے تھے. بھائی نواز شب بیٹھ کے پڑھی جناب زینب نے. میری تو اتنی اوقات بھی نہیں کہ میں اس قصے کو بیان کر سکوں باقی، لیکن شرم آتی ہے بحث کرتے ہوئے کہ کہاں میری زبان ہو، کہاں میں یہ بات کروں. اوقات نہیں، میں اپنی وہی زور اثر کی نماز ٹھیک سے پڑھ لوں تو میں خدا کے سامنے اکڑ جاؤں گا، خدا نے ایک زور اثر کی نماز پڑھ لی ہے، ذرا خیال رکھنا ہے مت. تو ہماری اوقات تو یہ حضور، لیکن جناب زینب نے بیٹھ کر نماز شب پڑھی. سید سجاد کہہ رہے بھوپی اما بیٹھ کے نماز کیوں پڑھ رہی ہے؟ کیا سید سجاد کو نہیں پتا کہ جناب زینب کو پتا ہے یہ مسئلہ شرعی؟ خود کہہ چکے کہ بھوپی اما آپ کے پاس وہ علم ہے جو بغیر سیکھے آپ نے سیکھا. تو پھر اس سوال کے کرنے کا سبب کیا ہے؟ تاریخ میں یہ واقعہ رہ جائے. تو یہ دیکھیے کہ یہ مسئلہ بڑا عجیب ہے کہ ہم ولایت کی کس زاویہ نگاہ سے دیکھتے ہیں. ولایت کا ہم اسی نگاہ سے دیکھتے ہیں کہ جس نگاہ سے قرآن نے کہا کہ تم پر تو بباس مدکر بباس کفار ایسے ہیں بات کہتے ہیں جو ہماری پسند کا ایمان ہے اسے لے لیں گے, جو ہمیں پسند نہیں آتا اسے چھوڑ دیں گے. حضور کیا کیا جائے؟ اصول دین اور فروع دین ساتھ ساتھ ہیں, دونوں امام حسین سے آئے ہیں. آپ فروع دین کو لے لیں گے اصول کو چھوڑ دیں گے تو ناقص, اصول دین کو لے کر فروع دین کو چھوڑ دیں گے تو ناقص. وہ نوجوان جو ماتم کر رہا ہے سینہ زنی کر رہا ہے قابل قدر ہے اس کا یہ جذبہ, لیکن اگر وہ یہ نہ سمجھ پائے کہ حسین ہے کون تو اس کا ماتم بیکار. حسین کو اگر وہ یہ سمجھے کہ حسین 1400 سال پہلے کے ریفارمر تھے تو ان کے خلاف جہاد کیا تو حضور گاندھی جی نے بھی جہاد کیا ظلم کے خلاف, انقلاب فرانس بھی ظلم کے خلاف آیا, دنیا ہو چی منہ نے بھی ظلم کے خلاف جہاد کیا, ماؤزنگ چوہنائی نے بھی ظلم کے خلاف جہاد کیا, نعوذ باللہ من ذلك, امام حسین نے بھی ظلم کے خلاف جہاد کیا. امام حسین کو ایک انسانی اور بشری ریفارمر کی سطح سے بالا تر ہو کر جو ماتم کرے گا حسین کا تو اس نے حسین کو سمجھ کے حسین کا ماتم کیا. بڑے فلسفی تھے, حکیم تھے, بہت اچھے ایڈمنسٹریٹر تھے, شہید ہو گئے, 21 سال کو میں ماتم کر رہا ہوں. یہ وہ ماتم نہیں ہے جو مولا کائنات ہم سے چاہتے ہیں. منصوص من اللہ سمجھ کے ماتم کرو, عارفت میں حق ہی سمجھ کے ماتم کرو. یہ سمجھو کہ خدا کی مرضی کا منشا منظر علیم نے بھی طالب ہے, یہ سمجھ کے ماتم کرو, یہ سمجھ کے ماتم کرو کہ اصول دین بھی اسی سے آئے ہیں, فروع دین بھی اسی سے آئے ہیں. اگر علی نے بھی طالب کی شجاعت اور سخاوت کی بات کی جاتی ہے تو اسی علی نے نماز اور روزے کی بات بھی کی ہے. جس علی نے بھی طالب نے سخاوت کی گفتگو کی ہے اسی علی نے بھی طالب نے خمس اور زکات اور صدقے کے بارے میں گفتگو کی ہے. جس علی نے بھی طالب نے حکومت چلانے کے بارے میں گفتگو کی ہے اسی علی نے بھی طالب نے بیوی بچوں کے ساتھ جس طرح کے سلوک کا حکم دیا ہے اس کی بھی گفتگو کرو. تو دیکھیے نعرے لگانا الگ ہے کہ جی ہم تو جی مولا علی کو مانتے ہیں, اب جو بھی ہو جس مرتبہ پر بھی ہو. دیکھیے پرسوں بھی مجھ سے بات یہاں پہ مومنین نے پوچھا کہ آپ کا مقصد کیا تھا. میرا مقصد کچھ نہیں ہے, میرا مقصد 14 معصومین ہے, باقی آپ سب جائیں جہنم میں بھاڑ دیں. کہ 14 معصومین کیا چاہتے ہیں ہم سے اور کیا بتانا ہے میری ذمہ داری ہے. میں نہیں کہہ رہا کہ میں عمل کے آخری مرتبے پر ہوں, جیسا ٹوٹا پھوٹا میرا عمل ہے, جیسا ٹوٹا پھوٹا شکستہ میرا روزہ اور نماز ہے. میں اسی نماز و روزے کو, اسی معرفت کو, اسی نہج البلاغہ کو جس حد تک میں سمجھا, انہی احادیث کو جس حد تک میں سمجھا, میرے پاس یہ امانت ہے آپ تک منتقل کرنی ہے. جو سمجھتا ہے سمجھے, جو نہیں سمجھتا اسے چاہیے مجھ سے آ کر سوال کرے. مولا کائنات کی تصویر وہ بتائے گا کہ جس کی رگوں میں مولا کائنات کا خون دوڑ رہا ہے, یہ چھٹے اور پانچویں امام بتائیں گے. یہ خود مولا کائنات اپنی تصویر نہج البلاغہ میں بتائیں گے کہ دیکھو علی نبی طالب وہ ہے بلا اسی کا خالی مصطفیٰ ہوگا پیا, اگر مجھے زمین و آسمان کے سات طبقوں میں جو دولت ہے وہ مل جائے تو علی نبی طالب جھوٹی کے منہ میں جو کے چھلکوں کو بھی چیننے کو گوارا نہیں کرے گا. تو یہ علی نبی طالب ہے. نہج البلاغہ علی نبی طالب کی تصویر بتاتی ہے, صحیح میں سجادیہ جناب سید سجاد کی تصویر بتاتی ہے. ہمیں ولایت کو سمجھنا ہوگا خود ولی خدا کے بیانات کے ذریعے. زیارت جامع کبیرہ مسلسل اصرار کر رہا ہوں, زیارت امین اللہ, زیارت عاشورہ کا ترجمہ پڑھیے, دعائے کمیل پڑھیے, یہ سب چیزیں وہ ہیں کہ جنہیں پڑھیے. اچھا جب پڑھنے کو کہا جاتا ہے تو آپ امید کہنے والا نا حضری کتنا بہتر ہے یہ دعائے کمیل. میں کہتا ہوں حضور نہ وہ بہتر ہے نہ یہ بہتر ہے, بہتر وہ عجیب نبی طالب ہے جس کی محبت آپ کے دل میں ہے. یہ بھی معصوم سے آئی ہے, وہ بھی معصوم سے آئی ہے, مجھے کیا حق ہے میں کہوں کیا بہتر ہے اور کیا بدتر. جو آپ کا جی چاہ رہا ہے وہ پڑھیے, ارے کچھ تو پڑھیے. اسی بہانے میں, اسی چکر میں, اسی ٹکراؤ میں ہندوستان پاکستان کی جنگ ہو رہی ہے مسئلہ کشمیر پر. کشمیر جھوکس ہوئے ہیں دونوں ملک, بھیڑے جا رہے ہیں آپس میں. حضور حضرت سے کس طرح کی فضیلت اپنی جگہ پر ہے, تو قبیل اپنی جگہ پر ہے, یہاں شیعہ لڑ لڑ کر ہلکان ہو رہا ہے, تو تم زیارت کسا مت پڑھو, حضرت کسا مت پڑھو, دعائیں قبیل پڑھو. وہ کہہ رہا ہے تم حضرت کسا پڑھو. حضور وہ بھی معصوم سے آئی, یہ بھی معصوم سے آئی ہے, کبھی اس پہ جھگڑا ہوا ہے کہ علی اصغر کے مسائل پڑھنا, علی اکبر کے نہ پڑھنا؟ بھائی وہ بھی معصوم ہے, یہ بھی معصوم ہے. جس کا جی جا رہا ہے جناب علی اصغر, جس کا جی جا رہا ہے جناب علی اکبر, وہ دونوں ایک ہی نور کا ٹکڑا ہے, یہ دونوں ایک ہی نور کا ٹکڑا ہے. جس کا جو جی جا رہا ہے وہ پڑھے, لیکن پڑھے تو صحیح مفادی کھول کے پڑھے گے. دیکھیں یہ ظرف وجود کو متصل کرنے کی بات ہو رہی تھی. یا قبیل, اے قبیل, یہ دل برتن کی مانند ہے, بہترین برتن وہ ہے کہ جس کی گنجائش سب سے زیادہ ہے. مولانا ان کی بات پر کیجیے, ارے مولوی کے اوقات کیا جو اس کی بات کریں. مولا کائنات نہج البلاغہ میں اس پر گفتگو کر کے گئے, تو اب اگر آپ کو برا لگا ہے تو میں نہج البلاغہ پڑھنا بھی بند کر دوں کہ شرم کے اخبارات کے کالم پڑھوں؟ تو دیکھیے مولا کائنات قبیل سے فرما رہے ہیں, مجھ جیسے کسی مولوی سے نہیں فرما رہے. قبیل دل برتنوں کی طرح ہے, بہترین برتن وہ جس کی گنجائش سب سے زیادہ ہو. عجیب بات کی مولا نے, آپ کے گھر میں پتیلیا ہے, گلاس بھی ہوں گے, جگ بھی ہوگا, ہے اب کوئی سزا نہیں سمجھیں گے کہ مولانا کہیں گے زیادہ ہے تو مجھے دے دیجیے ذرا, میں کسی مدرسے میں دے دوں گا. نہیں, میں یہ نہیں کہنا چاہ رہا. تو دیکھیے کسی پولیس میں انٹرویو ہو رہا تھا, پولیس کے ادارے میں, ہندوستان کا واقعہ ہے, اس نے پوچھا کسی مجمعے کو تم منتشر کرنا چاہو گے؟ پولیس والے سے پوچھا, کانسٹیبل بھرتی ہو رہا تھا تو کیا کرو گے, بڑا مسئلہ ہے ہندوستان پاکستان دونوں جگہ کا, مجمعے کو منتشر کرنا. کہا مجمعے کو منتشر کرو گے کیا کرو گے؟ کہا کہ حضور مسجد کے لیے چندہ مانگنا شروع کر دوں گا. تو دیکھیے مولا کائنات ان پر گفتگو فرما رہے ہیں, تو مجھے یہ پتا ہے کہ میں مولا کائنات کی گفتگو کروں گا تو مجمع منتشر نہیں ہوگا, بیٹھا رہے گا. تو دیکھیے آپ کے گھر میں برتن ہے, کیا سب سے بہتر برتن ہو جو سب سے بڑا ہو؟ ایک بوالے جان ہے وہ پتیلا جو اتنا بڑا ہو. آپ کے گھر میں کبھی بھی دس آدمیوں سے زیادہ نہیں آئیں گے. آپ گھر میں وہ پتیلا رکھ کر بیٹھ جائیں گے, اس میں دو سو آدمیوں کا کھانا پک کے آپ کے حضور لے کے جائیے دربار معصوم میں دیجیے. کسی اور امام باغ جو اتنے ہیں یہاں پر مطلب تو وہاں دے دیجیے, مطلب میں مسجد ہوتی ہے وہاں دے دیجیے, اتنے گھر ہیں اتنے امام باڑے ہیں وہاں دے دیجیے کہ جہاں پر اتنی زیادہ مسجد ہوتی ہے مجھے بمارے اٹھا کر لے جائیے. مولا کائنات فرمانے بہترین برتن تمہارا دل وہ ہے جس کی گنجائش سب سے زیادہ ہو. برتن سے تشبیہ فرما رہے اور وہ برتن کہہ رہے ہیں سب سے بڑا ہو جس کی گنجائش سب سے زیادہ ہو, اور ہمارے معاشرے میں وہ برتن بوال جان ہے جو سب سے بڑا برتن ہو. تو یا تو معاشرہ غلط یا نعوذ باللہ حدیث غلط, حدیث غلط ہو نہیں سکتی. معاشرے کو دیکھنا پڑے گا کہ برتن کیا کیا رہے. دیکھیے مولا نے خود اس کی توضیح پیش کی, دیکھو کل عینائن یضیق بما فیہ, اے قبیل دیکھو ہر وہ برتن کہ جس میں کچھ ڈالا جائے اس کی گنجائش کم ہوتی رہتی ہے. دس لیٹر دودھ اگر پتیلی میں آ سکتا ہے تو دس اشاریہ پانچ لیٹر ڈالو گے تو اب جگہ نہیں رہے گی. مولا وہی مولا کائنات جو کہہ رہے ہیں کہ سب سے بہترین برتن وہ ہے جس کی گنجائش سب سے زیادہ ہو, وہی فرما رہا ہے مولا کہ دیکھو وہ برتن کہ جس میں اس کی گنجائش سے کیپیسٹی سے زیادہ ڈال دو اس میں جگہ تنگ ہو جاتی ہے. اگر ایک جگ جس میں دو لیٹر پانی آتا ہے دو اشاریہ دو لیٹر پانی ڈالے لفرے کو اگر بہنے لگے گا. فرمایا ہر وہ برتن کے جس میں اس کی گنجائش سے زیادہ کوئی چیز ڈالو اس برتن میں جگہ تنگ ہو جائے گی, جگہ ختم ہو جائے گی. فرمایا الا ظرف العلم فانه يتسع, سوائے علم کے برتن کے کہ اس میں جتنا ڈالو اتنا پھیلتا رہتا ہے. اپنے دل کے برتن کو کیسے بھرتی کیجیے, یعنی مولا فرمانا تمہارے دل کا برتن ایسا ہے کہ جتنا زیادہ پھیلتا رہے گا مہمان بھی اسی حساب سے آتے رہیں گے. کہ دیکھو جتنا تم اپنے دل کے برتن کو پھیلاؤ گے اتنا علم تمہیں ملتا رہے گا, اتنا بڑھتا رہے گا. مومن سے کہا گیا روز زیارت عاشورہ پڑھو اور یہ روز جملہ پڑھو کہ مولا آپ کی بارگاہ میں تقرر مزید حاصل کرنا چاہتا ہوں. اے شخص کل تو پڑھی تھی زیارت عاشورہ, تقرر مل تو گیا, اور کتنا چاہتا ہے؟ کہا کہ آج اور تقرب اور تقرب اور تقرب اور تقرب, کتنا تقرب؟ اتنا تقرب کہ جو میں نے کل پیش کیا زیارت جامعہ کا ٹکڑا کہ فبا اللہ علیکم اشرف حج مقررین, اے آئمہ خدا نے آپ کو مقررین کے آخری حد پر رکھا ہے
اور کوئی نہ نبی مرسل آپ کے منزلت کو سمجھ سکتا ہے، نہ مومن سمجھ سکتا ہے، نہ کوئی نبی مرسل نہ اللہ کے مقرب. اور اسی لیے فرمایا دیکھو ہماری حدیث کو کوئی نہیں سمجھ سکتا سوائے اس کے بھی جو اللہ کے مقرب ہو، نبی مرسل ہو، یا وہ مومن ہو کہ امتحان اللہ قلبہ للایمان، کہ جس کے قلب کے سلسلے میں اللہ نے اس کے قلب کو ایمان کے سلسلے میں جانچ نہ لیا ہو. یہ ہے دل. تو اسی لیے کہا گیا کہ دیکھو دل کو اپنے پاک رکھو، دل کو اپنے صاف رکھو. مسائل کی منزل پر آ رہا ہوں، ایک درود بھیج دیجیے محمد علی محمد. میں نے کہا کہ بڑے عجیب انداز میں، اب یہ حدیث طویل ہے، کل انشاءاللہ اگر زندگی رہی تو میں پڑھوں گا. اس حدیث کو طویل ہے اور بڑی گرا گشا اور کلیدی حدیث ہے، لیکن جو حدیث میں لایا تھا لکھ کر وہ دو جملے ہیں، وہ پڑھ دوں گا. نبی اکرم صلی اللہ علیہ وآلہ وسلم سے ہے، اکثر میں کہتا ہوں کہ ائمہ کی حدیث میں جامعیت ہے، ہندو کو دیجیے کہے گا زبردست بات. وہ قبلے کی طرف رک کر کے نماز نہیں پڑھتا، محض بلاوا کے سامنے جھک جاتا ہے. تو دیکھو جس خدا کے سامنے تم نہیں جھک رہے ہو، ہم اسی خدا کے نمائندے ہیں. ہماری چھوٹی سی کرامت دیکھیے تو میں محض بلاوا جو علیم نے بتایا کہ واقعی ان کے مقابلے میں خطرے سے بھی حقیر ہے. اب کوئی صاحب یہ نہ کہہ رہے کہ مولانا نے کہہ دیا محض بلاوا حقیر ہے. مولا کائنات کے خود وجود کے سامنے حقیر ہے. علی ابن ابی طالب کا علم بے قرار علم ہے، اس کا قطرہ بھی نہیں ہے نزول بلا کا. اس قطرے کو دیکھ کر دنیا والے بات اور مبہوت ہیں. خود علی ابن ابی طالب کی ذات جب جلوہ گر ہوگی تو کیا ہوگا؟ آپ لوگ، میں کیا کر رہا ہوں؟ میں حدیث پڑھ رہا ہوں، میں نزول بلا کا پڑھ رہا ہوں، خود بابا کر رہے ہیں آپ لوگ. ارے مولانا کیا زبردست مولانا ہے. دیکھیے آپ جانتے ہیں کہ میں حدیثیں پڑھ رہا ہوں، اپنی بات نہیں کر رہا. یہ کرامت دیکھیے نزول بلا کی، اس شخص کو عزت والا بنا دیتی ہے جو اس نزول بلا کے الفاظ کو دو رہا ہے. تو خود نزول بلا کا خالص کتنا عزیز اور باعزت ہوگا. فرمایا خصلتان، نبی اکرم خصلتان، دو چیزیں ایسی ہیں خصوصیتیں، لیس فوقہما من البر، ان سے زیادہ کوئی اچھی نیکی نہیں ہے. دو چیزیں ایسی ہیں کہ ان سے زیادہ اچھی کوئی چیز نہیں. ایک تو الایمان باللہ، دوسری بندہ اور لعباد اللہ. دو چیزیں ایسی جن سے اچھی کوئی چیز نہیں ہے، ایک تو خدا پر ایمان رکھنا تمہارا اور اللہ کے بندوں کو فائدہ پہنچانا. ہندو عیسائی کی بات نہیں ہو رہی، اللہ کے بندوں کو فائدہ پہنچانا جس حد تک فائدہ پہنچا سکوں. وہ خصلتان لیس فوقہما من الشر، وہ دو چیزیں کہ ان سے بڑی کوئی برائی نہیں ہے. الشرک باللہ، اللہ کی ذات سے شرک کرنا، والضر لعباد اللہ، اور اللہ کے بندوں کو نقصان پہنچانا. اور مومن کی جب خصلت کے بارے میں فرمایا مولا کائنات نے، تو کہا کہ دیکھو الشر منہ محمود، مومن ایسا ہے کہ اس کی ذات سے کسی کو یہ امید نہیں ہے کہ وہ برائی پہنچائے گا. والخیر منہ محمود، اور مومن ایسا ہے کہ سب کو یہ امید ہے کہ اس کی ذات سے بھلائی پہنچے گی. آپ نے بڑی زحمت کی اور برداشت کیا، گفتگو کو وقت اضافی ہو چکا ہے، لیکن میں دو چار جملے مسائل کے پڑھ کر آپ کے سامنے گفتگو کو ختم کر دوں گا. ایسا نہیں یہاں کی دیکھیے، سید شہدا کے بعد بچے ایسے ہیں جن کو آپ جانتے ہیں، بی بی رقیہ، جناب سکینہ اور حضرت قاسم امام مصطفیٰ کے فرزند. اچھا بعض بچے ہیں، یہ بھی عجیب مظلومیت ہے واقعی، کہ وہ بچے جن کا کوئی نام نہیں ہے، پتہ نہیں ہے، اونٹوں سے گر جاتے تھے، وہیں پر ناموں تلے کچل کے کچلے گئے اور وہیں پہ دفن کر دیا گیا. ان بچوں کا نام کیا تھا، کس کے بچے تھے، کیسے دفن ہوئے، کس نے نماز پڑھی، کچھ نہیں پتا. حتی سید شہدا کے بعد بچے اسارت کے بعد سخت ہوئے. اب یہ خواتین سمجھے گی میں کیا کہہ رہا ہوں. تو یہ مظلومیت ہے سید شہدا کے بچوں کی. تو معمولی بات نہیں کہ پروردگار عالم حسین ابن علی کے رستے میں حسین کی یاد میں بہنے والا آنسوؤں سے اتنی محبت کرتا ہے. وہ حسین جس نے سب کچھ لٹا دیا ہمارے لیے، تم اس کے لیے آنسو بہا رہے ہو جو ماں کو ہم تمہیں دیکھے. ابھی آپ کی معرفت ہے، آپ کیا مانگی. دو جملے آخر، جب شام غریبہ آئی، خیموں میں آگ لگ چکی، خیموں میں آگ لگ کے بجھ چکی، خیمے خاکستر ہو گئے، راکھ ہو گئے. سید سجاد کے لیے توشک لے کر آئے، بی بی زینب ان کو اس پر لٹایا،
دیکھیے اللہ اکبر، یقیناً یہ فاطمہ تقول ہے، یہ شیر فاطمہ کی تاثیر ہے کہ امامت کی مدد کر رہی ہے. اگر مدینہ میں فاطمہ نے علی کو دشمنوں سے بچایا تو یہ زینب نے تازیہ میں کھا کر سید سجاد کو بچایا. جناب زینب یہ فرما رہی ہے زمانے حال سے کہ مادر گرامی ہے جناب سیدہ، اگر آپ نے علی ابن ابی طالب کو بچاتے ہوئے دشمنوں سے تازیہ نے کھائے تو میں نے آپ کے پوتے سید سجاد کو بچاتے ہوئے تازیہ نے کھائے. بچوں کو جمع کیا، حسین کی وصیت یاد ہے بہن زینب، میرے بچوں کا ہوشیار، میرے بچوں کا خیال رکھنا. بچوں کو جمع کیا، آپ کی جناب زینب نے گنتی کی تو کچھ بچے کم نظر آئے. اب جناب زینب ان بچوں کے نام پکارتی ہوئی سہرا کی جانب گئی. اب جناب زینب جب آگے گئی، یہ وہ دو بچے ہیں جن کا نام تاریخ میں نہیں ہے، جن کا ذکر نہیں ہے. نہ جانے فاطمہ کے کون سے لاڈلے تھے، رسول کی نسل کے کون سے یہ مہپارے تھے، یہ کون سے شہپارے تھے کہ جو اس انداز سے جناب زینب کو ملے کہ آواز دیتی ہوئی گئی. جب دور دیکھا تاریکی نے تو دو بچے ایک دوسرے کی باہوں میں باہیں ڈال کر سو رہے تھے. بی بی زینب یہ سمجھی کہ بچے شاید پیاس کی تشنگی سے رش کھا کر گر پڑے. اب جو دیکھا جناب زینب نے بچوں کو جدا کی آواز دے کر تو سینے پر گھوڑوں کے سموں کے نشان تھے. یہ بچے پیاس کی تشنگی سے نہیں مرے تھے. جب لشکر میں بھگدڑ مچی تھی تو یہ معصوم بچے، یہ فاطمہ زہرا کے لاڈلے، یہ علی مرتضیٰ کے نکل گئے سموں کے تلے دب کر. تم پروردگار تجھے قسم دیتے ہیں ان سید شہدا کے مظلوم بچوں کی جن کے ناموں کو تو جانتا ہے، جن کی مظلومیت کو تو جانتا ہے. ہمارے پاس سوائے سید شہدا کے اور کچھ نہیں ہے. پروردگار کی جو مومنین یہاں موجود ہیں، مومنات موجود ہیں جنہوں نے آنسو بہائے ہیں، جن کے دل تیرے حسین کی یاد میں تڑپ رہے ہیں، پروردگار جو یہ چاہتے ہیں تجھ سے، تو ہمارے گناہوں کو نہ دیکھ، اپنے کرم کو دیکھ، حسین کی ذات کو دیکھ. پروردگار ان کو جو کچھ چاہتے ہیں عطا فرما، ان کی جان مال عزت و آبرو کی حفاظت فرما. اگر کوئی تندرست بے روزگار ہے، قرضدار ہے، بے اولاد ہے، پریشان حال ہے، کسی مشکل میں گرفتار ہے، پروردگار ان کی مشکلات کو دور فرما. پروردگار ہمارے زمانے کے امام کی بارگاہ میں جس ذکر کے کرنے والوں کو، سننے والوں کو، اس میں جو جو زحمت ہے جس نے کی ہے، حصہ لیا ہے، پروردگار ان تمام اعمال کو ہمارے امام زمانے کی بارگاہ میں پہنچا اور امام کی بارگاہ سے قبولیت کے دستخط اس پر سخت فرما. پروردگار جناب سیدہ کی بارگاہ میں ہمارے ذکر کو قبولیت کا شرف عطا فرما. دعا ہے آپ حضرات سے کہ ایک نمونہ جو بہت عزیز ہے کہ تین دفعہ مل کر آئیے ہم میں یوجی پڑھ دیجیے ان کے لیے تاکہ ان کو خدا شفا عنایت فرمائے. اب میں یوجی وزمو مقترا ادا دعا ہو یا شف السو، اب میں یوجی وزمو مقترا ادا دعا ہو یا شف السو، اب میں یوجی وزمو مقترا ادا دعا ہو یا شف السو. پروردگار پالنے والے تجھے واسطہ امام موسیٰ کاظم علیہ السلام کا، پروردگار عزیز بغداد کا، باب الحوائج کا، امام موسیٰ کاظم کا، کہ جلد از جلد اس مومنہ کو شفا عنایت فرما. اور وہ تمام مومنہ جو ایسی حالت میں جن کا کوئی رشتہ دار نہیں ہے دعا کرنے والا، جو بیچارے تنہا ہے اور ڈاکٹروں کے رحم و کرم پر کوئی رشتہ دار نہیں جو ان کے پاس آئے جائے، ان کی خبر گیری کرے، دعا کرنے والا بھی کوئی نہیں ہے، پروردگار ان کو بحق امام موسیٰ کاظم شفا عاجل عنایت فرما. اور مرحوم محمد حسین یا مرو محمد لکھا ہوا ہے، مرو محمد جن کو آج دفتر گیا، ان کے لیے درخواست ہے آپ سے کہ ایک نماز میں خبر پڑھ دیجیے گا، اور ایک دفعہ لوں تو ایک دفعہ پڑھ دوں تو بخش دیجیے. اللہم صلی اللہ علیہ وسلم.